अच्छा सर, कुरान और हदीस, कुरान पे बात हो गई, अब हम बात करेंगे हदीस के हवाले से भी और सुन्नत, उससे पहले सुन्नत के हवाले से। आपने सुन्नत की एक बिल्कुल नई तारीफ जो है वो बयान कर दी है, यानी ये कई जगह ऐसा लगता है हम इसको किस क्या उन्वान दें, आपकी हर बात के अंदर ये लगता है कि जैसे आपने जो है ना वो एक नया काम ही करना है, और उसकी पहले हमने गुजारिश भी की कि आपको इनफरादियत का शौक लगता है, तो ये इसका क्या पैमाना था, आपने कैसे ये नई तारीफ जो है वो ईजाद की
इसमें मैं
सुनने
अगर थोड़ा सा ऐड करूं कि लॉजिक में इसको इक्वोकेशनल फैलेसी कहते हैं, और आप ये बहुत ज़्यादा इसका इर्तिकाब करते हैं कि आप लफ्ज़ को उसके मारूफ माना से, जिस जो इस्तलाह होती है उससे हटके किसी और माना में इस्तेमाल करते हैं। लफ्ज़ आप सुन्नत का इस्तेमाल करेंगे लेकिन मतलब अपना आप बयान करेंगे, लफ्ज़ आप हदीस का बयान करेंगे लेकिन जो हदीस मुहद्दिसीन जिसे कहते हैं उसे आप हदीस नहीं कहते। तो ये आप बार बार जो फैलेसी करते हैं इससे मुगालते पैदा होते हैं, ये ख़ुद मुगालता है आपका।
ये एक है रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम से इल्म कैसे सादर होता है। इसमें तमाम मुसलमानों ने तीन लफ्ज़ इख्तियार किए, कौर, फ़ेल, तकरीर व तस्वीब। यही अल्फाज मैंने इख्तियार किए, इनके कोई मुख्तलिफ मानी मैंने नहीं लिए। कौल का मतलब कौल है, फ़ेल का मतलब फ़ेल है, तकरीर व तस्वीब का वही मतलब है जो हमारे मुहक्किकीन लेते हैं कि रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के सामने कोई मामला हुआ और आपने उसे बरकरार रखा। फ़नी इस्तलाह में इसको तकरीर कहा जाता है, तस्वीब कर दी। तो बुनियाद यही है, इसके बाद आगे बढ़े। आगे बढ़ने के बाद आप ये बताएंगे ना लोगों को कि मुझे रसूलुल्लाह सल्लम से फिर इन ज़राए से क्या चीज़ मिली है। तो मैंने बताया कि कुरान मिला है, सारी मुसलमान उम्मत यही बताती है कुरान मिला है, इसमें तो कोई दो राय नहीं है। तो कुरान मजीद क्या है, तो मुझे उसका तारुफ़ कराना था अपनी किताब में। यानी मैं तो तारीफ़ जिसको आप कहते हैं डिफ़ाइन करना, उसको मौजू ही नहीं समझता। अगर आप उलूम की ऊपर निगाह डालें तो आपको मालूम है कि तारीफ़ों के ऊपर जामे और माने करने में क्या बहसें होती हैं। मैं इनको फजूलियात समझता हूँ, बहुत माजरत के साथ। मेरे नज़दीक तारुफ़ कराना चाहिए, यानी एक चीज़ को उठाएं आप और उठा के नुमाया कर दें कि ये है। ये जो कहा जाता है ना कि इंसान की तारीफ़ की थी यूनानियों ने कि ये हैवान नातिक है, अगर मैं इसका तजिया करूँ तो आपको अंदाज़ा हो जाएगा कि ये तारीफ़ भी कितनी नाकिस है। यानी वो नातिक है, ये नाकिस है। तो इस वजह से तारीफ़ के बजाय तारुफ़ करा देना चाहिए। तो मैंने कुरान का तारुफ़ करा दिया। इसके बाद सुन्नत को आप लीजिए। सुन्नत रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम से जब सादिर होती है तो ज़ाहिर है कि वो आपके या कौल से सादिर होगी या फ़ेल से सादिर होगी या आपकी तकरीर व तस्वीब से सादिर होगी। मैं भी बिल्कुल ऐसे ही मानता हूँ। रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम की सेंक्शन और अथॉरिटी के बग़ैर कोई चीज़ ना अहले इल्म के नज़दीक सुन्नत करार पा सकती है, ना मेरे यहाँ सुन्नत करार पा सकती है। तो बुनियादी उसूल में यहाँ भी कोई इख्तलाफ नहीं। मैंने जो बात बयान की है जिसकी वजह से लोगों को कुछ अजनबियत महसूस हो रही है, वो ये है कि ये जो कुछ भी आपने सुन्नत के तौर पर जारी किया है, क्या आपसे इसकी इब्तिदा हो रही है? तो कुरान मजीद बिल्कुल सही है कि ऐसा नहीं हो रहा। यानी इसकी मैं एक सादा मिसाल दे देता हूँ, हज। क्या आप हजरात ये मानते हैं कि इसकी इब्तिदा रिसालत मआब सल्लम से हुई है? इसके मनासिक रिसालत मआब सल्लम में शुरू किए हैं,
ठीक है, नहीं किए।
यानी ये हज़रत इब्राहिम के ज़माने से, बल्कि कुरान ने उसकी पूरी तारीख़ बयान की है कि उन्होंने उस मौके के ऊपर जब उसकी बुनियादें उठाईं तो दुआ की कि अरे ना मनासिक ना, अल्लाह ताला ने उनको मनासिक सिखाए। ये जो मनासिक जिनके तहत हम हज करते हैं, उमरा करते हैं, ये उस वक्त से उसी तरह आ रहे हैं। इमाम बुखारी बयान करते हैं कि रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने बिल्कुल इसी तरीके से हज किया बेसत से पहले, यानी जब अभी आपको नबूवत का शरफ नहीं हासिल हुआ था, उस वक्त भी आपने हज किया तो बिल्कुल ठीक उन मनासिक के मुताबिक किया। बल्कि बुखारी की रवायती में ये बयान किया गया है कि जिन साहिब ने, यानी मुतम ने आपको वहाँ देखा, वो बाद में मुसलमान हो गए, उन्होंने ये बयान किया ख़ुद कि मुझे हैरत हुई उस मौके के ऊपर कि कुरैश ने जो बिदत ईजाद की हुई है, जिसका जिक्र कुरान ने किया है कि अरफात तक नहीं जाते कुरैश, लेकिन हुजूर गए हुए थे, और ये नबूवत से पहले की बातें हैं। तो इसका मतलब ये है कि ये जो सुन्नत है इसके बारे में ये तहकीक ज़रूरी है कि ये बताया जाए कि इसकी इब्तिदा कहाँ से हो रही है। मैंने ये बताया कि इसकी इब्तिदा दर हकीकत अंबिया अलैहिस्सलाम से हुई है।
सुन्नत रसूल नहीं है, वो सुन्नत अंबिया है। आप सल्लम की सुन्नत कोई
सुन्नत अंबिया है, जिसमें रिसालत मआब सल्लम ने क्या किया, जो कुछ आपको अंबिया से मिला और आपको इसका हुक्म दिया गया था, तमाम नबियों का जिक्र करके आपसे कहा गया था फबे हुदाहुम इक्तदे, आप इन्हीं की पेशकरदा हिदायत की पैरवी करेंगे। कुरान मजीद ने दीन का तारुफ़ कराते हुए ये कहा है कि शरा लकुम मिन दीन मा वस्सा बिही नूहम वल्लज़ी ओहैना इलैक व मा वस्सैना बिही इब्राहीम व मूसा व ईसा, यानी ये पैगंबरों का दीन है, इसकी इब्तिदा आपसे नहीं हुई। तो जो रिवायत पहले चली आ रही थी मैंने उसमें से एक एक का जायज़ा लेके बताया है कि इसकी इब्तिदा कहाँ से हुई है, यानी उसका वो हिस्सा बताया है जिसकी इब्तिदा हज़रत आदम से हो गई है। وہ حصہ بتایا جس کی ابتدا سیدنا ابراہیم علیہ السلام سے ہوئی ہے، اور پھر وہ حصہ بھی بتا دیا جس کی ابتدا رسول اللہ علیہ وسلم سے ہوئی ہے. تو رسالت میں آپ صلی اللہ علیہ وسلم نے کیا کیا، آپ نے اس پورے ذخیرے میں جہاں کوئی چیز ختم ہو چکی تھی، ختم ہونے کا مطلب یہ تھا کہ لوگ عمل نہیں کر رہے، اس کی تجدید کر دی، اس کا احیاء کر دیا. اگر کہیں کوئی اس میں بدعت داخل ہو گئی تھی اس کی اصلاح کر دی، اگر کہیں کسی اضافے کی ضرورت تھی تو اضافہ کر دیا، اور پھر اس کی تصویب کر کے اس کو جاری کر دیا. یہ سنت کے بارے میں وہ حقیقت ہے جس کو اگر اس سے پہلے لوگوں نے توجہ دلا کے بیان نہیں کیا تھا تو اب ضروری تھا کہ بیان کیا جائے. کیوں ضروری تھا؟ اس لیے ضروری تھا کہ ایک بہت غلط استدلال قائم کر لیا گیا تھا. وہ استدلال آپ کے ہاں آپ کی فقہ میں بھی موجود ہے، آپ کے علم کلام میں بھی موجود ہے. وہ استدلال یہ ہے کہ قرآن نے یہ کہا کہ نماز کا اہتمام کرو، اس کے بعد رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا کہ نماز کیا ہے.
ظاہری سی بات ہے،
زبان کے اسالیب کے لحاظ سے اس کی گنجائش نہیں ہو سکتی. اگر نماز کے
تنہا ماخذ ہے تو وہ جو تنہا ماخذ ہے وہی بتائیں گے.
وہ تنہا ماخذ ہی قرآن دے رہا ہے مجھ کو. تو جب قرآن مجید ایک لفظ کو استعمال کر رہا ہے تو لفظ جب تک، یعنی اسم اس وقت تک استعمال نہیں ہو سکتا جب تک اس کا مسمہ پہلے موجود نہ ہو. وہ مسمہ ضروری ہے کہ بتایا جائے کیا ہے اور کہاں سے آیا ہے. قرآن مجید میں صرف حج کے مقامات کو نکال کے آپ پڑھ لیں تو آپ کو یہ اندازہ ہو جائے گا کہ وہاں پہلے سے حج موجود ہے. قرآن اس میں جہاں بدعت داخل ہو گئی ہے اس کی اصلاح کر رہا ہے، جس چیز پر سٹریس کرنا ہے اس پہ سٹریس کر رہا ہے. یہ ضروری اس لیے بتانا ہے تاکہ قرآن مجید کے اوپر یہ تہمت ختم ہو کہ وہ ایک اسم بول دیتا ہے اور اس کا مسمہ وجود میں ہی نہیں ہوتا. نہیں، قرآن مجید نے ایسا نہیں کیا. وہ بلسان عربی مبین ہے، اس کے اندر اس طرح کا کوئی اجمال نہیں ہے کہ جس میں مصداق ہی متعین نہ ہو رہا ہو. نماز موجود تھی، روزہ موجود تھا. قرآن مجید شروع کرتا ہے روزے کی آیت کو، کتبہ علیکم الصیام کما کتبہ علی الذین من قبلکم. یعنی صوم کا لفظ کیا قرآن مجید نے باعتبار لغت استعمال کیا ہے، اس نے ایک شرعی اصطلاح کے طور پر استعمال کیا ہے. تو اس کا مطلب یہ ہے کہ یہ لفظ بھی موجود تھا، اس کا شرعی مصداق بھی موجود تھا. رسالت میں آپ صلی اللہ علیہ وسلم نے اس کی تطہیر کی ہے، اس کی اصلاح کی ہے، اس کی تصویب کی ہے، اور یہ آپ کی تصویب ہے جس کے ذریعے سے پھر اب یہ دین کی حیثیت سے جاری ہوا ہے. یہ پیغمبر کا کام ہے جو کیا ہے، یہ بتانا ضروری تھا.
ٹھیک ہے، آپ ایک اور جو ہے وہ، یعنی اب لطیفے کی باتیں ہیں ساری، کیا آدمی کرے، کہ سنت کی تعداد جو ہے وہ کبھی زیادہ ہو رہی ہے کبھی کم ہو رہی ہے، تو یہ کیا پوری ہو گئی ہیں یا آئندہ جا کے پھر گھٹنی ہے یا بڑھنی ہے، یہ کیا؟
اور وہ قطعی بھی ہے، یہ بھی ذہن میں ہے کہ اس کو قطعی بھی مان رہے ہیں اور کمی زیادتی بھی ہو رہی ہے.
دیکھیے بات یہ کہ آپ اپنے خود علم کا مطالعہ کریں کہ اس میں سنت کے بارے میں تعین کا کیا طریقہ اختیار کیا گیا. سب سے پہلے یہ بحث امام شافعی نے الرسالہ میں باقاعدہ طریقے سے کی، یعنی ویسے تو ہوتی ہی ہوگی اور چھوٹے چھوٹے رسائل میں مل بھی جاتی ہے، لیکن ایک منظم طریقے سے ہمارے سامنے آئی. تو انہوں نے کہا کہ رسالت میں آپ صلی اللہ علیہ وسلم یہ جو روایت ہم کو ملی ہے جس کو ہم سنت سے تعبیر کرتے ہیں، اس کا ایک حصہ وہ ہے جو علم عامہ سے ملا ہے. یہ نقل الکافہ عن الکافہ کے طریقے پہ ہم کو ملی ہے. تو ظاہر ہے کہ یہ حصہ تو کسی بحث کا تقاضا نہیں کرتا. دوسرا حصہ کون سا ہے؟ جو اخبار احاد سے ملا ہے. اخبار احاد کے اوپر تو ساری بحث ہو رہی ہے، آپ بھی یہی کر رہے ہیں. ایک آدمی ایک روایت کو ثابت قرار دیتا ہے تو سنت کی فہرست میں اضافہ ہو گیا، ایک آدمی اس کو ثابت قرار نہیں دیتا تو آپ سے آپ نکل گئی. تو اس وجہ سے یہ بھی وہ چیز نہیں ہے جس میں نے کوئی جرم کا ارتکاب کر دیا ہے. چونکہ اخبار احاد سے ملنے والا علم اور نقل الکافہ کے طریقے پر ملنے والے علم کو بالکل الگ الگ کرنے کا کام ہمارے ہاں اس طرح نہیں ہوا تعین کے ساتھ، یعنی تصور موجود ہے لیکن تعین کے ساتھ نہیں ہوا. جب آپ اس کو کام کو کریں گے تو آپ کو کیا کرنا پڑے گا؟ آپ کو اخبار احاد کا ایک پورا انبار ہے، اس کے اندر سے اس علم کو نکالنا پڑے گا جو نقل الکافہ کے طریقے پر منتقل ہوا ہے. اس میں غلطی بھی لگ سکتی ہے، اس وجہ سے وہ مجھے بھی لگی.
پھر آپ اس کو قطعی نہ کہیں، سنت کو آپ قطعی نہ کہیں، کیونکہ قطعیت کا تقاضا یہ ہے کہ اس کو سمجھنے میں کسی کو کوئی پرابلم نہ ہو. سورج نکلا ہوا ہے، سب کو نظر آتا ہے، یہ بات قطعی ہے. اس میں کیا تخصیص اور تعین میں کسی کو دھوکہ نہیں ہو سکتا. آپ سنت کو پہلے قطعی قرار دیتے ہیں اور پھر اس کی تخصیص میں آپ کہتے ہیں کہ غلطی ہو سکتی ہے. یا آپ اس کو قطعی نہ مانیں یا پھر تخصیص والی بات ختم کریں کہ بھائی ہاں وہی ہے، جتنی ہے اتنی ہی ہے اور سب کو پتہ ہونی چاہیے.
خدا کی بنائی ہوئی کائنات فطرت کے اندر سب کچھ قطعی پڑا ہوا ہے. ایسے ہی قرآن مجید بھی پوری قطعیت کے ساتھ اپنی بات بیان کر رہا ہے. سوال یہ ہے کہ میں انسان ہوں، مجھے اس قطعی حقیقت تک پہنچنے کا سفر کرنا ہے، اس میں ٹھوکر بھی لگے گی.
نہیں، قطعی کوئی چیز اپنے اعتبار سے نہیں ہوتی، قطعی ہونے کا مطلب یہ کہ دوسروں کے لیے قطعی ہے. اس طرح تو میرا ہر قول میرے لیے قطعی ہے, ہر چیز قطعی ہے. قطعی کا مطلب جب قطعی اور ظنی کی بحث ہم کر رہے ہوتے ہیں کہ دوسروں کے لیے وہ قطعی ہے یا نہیں ہے. تو آپ اس جو تسلسل کو سنت جسے آپ کہہ رہے ہیں کہ وہ قطعی ہے, اس کا مطلب آپ صرف سنت ہونے کی حیثیت تک یا دوسروں کے لیے بھی قطعی ہے؟
دوسروں کے لیے بن سکتی ہے,
ابھی ہے نہیں دوسروں کے لیے.
دوسرے کام کریں گے تب بنے گی نا. یعنی میں نے کائنات کے حقائق کے اوپر غور کرنے کا کبھی ارادہ ہی نہیں کیا, تو میرے لیے سورج بھی قطعی نہیں ہوگا. یعنی جب یہ کہا جاتا ہے کہ فلاں چیز اپنی ذات میں قطعی ہے, تو اس کا مطلب یہ ہے کہ اگر آپ اس کو تلاش کرنا چاہیں گے تو آپ اعتماد کے ساتھ, اذعان کے ساتھ اس نتیجے تک پہنچ سکتے ہیں کہ وہ آپ کو مل گئی ہے. یعنی یہ اس کے وجود کا بیان ہے, یہ میرے آپ کے تلاش کرنے کی نقص کے ساتھ کم یا زیادہ نہیں ہوتا. میری تو کبھی سمجھ میں یہ بات ہی نہیں آ سکی کہ لوگ اگر سارے کے سارے کسی چیز کو مان لیں تو پھر تو معذرت کے ساتھ توحید کے بارے میں کیا رائے ہے, قطعی ہے یا ظنی ہے؟ نبوت کے بارے میں کیا رائے ہے؟ اس وقت دنیا کے اندر کروڑوں لوگ نہیں مانتے اس کو. یہ سارے قطعی حقائق ہیں, ان قطعی حقائق تک انسان کو پہنچنا ہے. انسان چونکہ خطا اور نسیان میں مبتلا ہوتا ہے, غلطی بھی کرتا ہے, تو اس کے بعد تو کوئی چیز نہیں رہے گی. یعنی آپ کا یہ دین بھی نہیں رہے گا, اللہ تعالیٰ بھی نہیں رہیں گے. یعنی آپ خدا کے وجود کے بارے میں کیا کہتے ہیں؟ ایمانیات ہے نا آپ کی. ایمان جو ہوتا ہے یہ کوئی ذہنی چیزوں پر تو نہیں ہوتا, قطعیات پہ ہوتا ہے نا. اللہ ہے تو بھائی میں کہتا ہوں نا, میری دریافت ہے, یہ آپ کی دریافت ہے. ہم سب مسلمان اس کو مانتے ہیں, لاکھوں لوگ ہیں جو نہیں مانتے ہوں گے. تو یہ کس طرح معیار بنا لیا گیا ہے کہ لوگوں کا باقاعدہ سروے کیا جائے گا؟ 100% کسی چیز کو مانتے ہیں تو وہ قطعی ہو جائے گی, 100% لوگ توہمات کو مانتے رہے ہیں. اور اعلیٰ سے اعلیٰ یعنی بالکل قطعی چیزوں کے بارے میں ایک فلسفی سوال اٹھاتا ہے. آپ دیکھیں ہیوم نے کیا کیا, اس نے آپ کے سامنے پڑی ہوئی پلیٹ کو بھی غیر قطعی بتا دی. اس تبصرہ کیا جاتا ہے اس کے بارے میں کہ بھائی اب مجھے یہ یقین نہیں رہا اس کے تجزیے کے بعد کہ میں جو کچھ کھا رہا ہوں وہ کوئی پھل ہے یا میں غلاظت کھا رہا ہوں.
آپ کی تحریرات میں صحابہ کے متعلق بڑی ایک توہین آمیز گفتگو ملتی ہے. حضرت عیسیٰ علیہ السلام کی وفات کے بارے میں آپ کا موقف بھی ساری امت سے جدا ہے, یعنی بلکہ کسی حد تک تو ایسا لگتا ہے کہ جیسے آپ قرآن مجید سے بھی اختلاف کر رہے ہیں.